अपडेट्स क्या हैं, क्या ये कॉन्फ्रेंस अब भी जारी है या खत्म हो चुकी है?
जी, अब से कुछ देर पहले वजारत खारजा से जब मैंने रब्ता किया तो वजारत खारजा के अहदेदारों का कहना है कि ये कॉन्फ्रेंस अभी भी जारी है। इसमें शरीक जो कुछ खासतौर पर अमरीका के नुमाइंदे खसूसी जो पाकिस्तान और अफगानिस्तान के लिए
रिचर्ड ऑल्सन
वो कुछ देर के लिए इस कॉन्फ्रेंस से गए थे और उन्होंने फौज के सरबराह जनरल राहिल शरीफ से रावलपिंडी में मुलाकात की। उस मुलाकात में भी सलामती की सूरत हाल और खासतौर पर अफगानिस्तान के बारे में बातचीत की गई। तो अब तक ये बताया जाता है कि दोबारा वो इस कॉन्फ्रेंस में शरीक हो गए हैं और ये कॉन्फ्रेंस, ये चार फरीकी जो इजलास है ये इस वक्त तक जारी है। अभी तक ये वजारत खारजा की तरफ से ये वाजे नहीं किया गया है कि इसके बाद किसी तरह का अलामिया जारी किया जाएगा या नहीं, लेकिन आज जो सुबह सरताज अजीज ने जब इस कॉन्फ्रेंस से इफ्तिताही खिताब किया था तो उनका उस वक्त ये कहना था कि कोशिश ये की जानी चाहिए कि इस अमल को मीडिया से दूर रहकर जारी रखा जाए तो शायद इसके ज्यादा सूदमंद नतायज उनके बकौल सामने आ सकते हैं। इस कॉन्फ्रेंस के ऊपर आज सारा दिन पाकिस्तान, पाकिस्तानी मीडिया और पाकिस्तान में जो दीगर हल्के जो अफगानिस्तान से मुतालिक सूरत हाल में दिलचस्पी रखते हैं उनकी तवज्जो का महवर ये कॉन्फ्रेंस ही रही।
ओके, जिस तरह आप बता रहे हैं कि बीच में रिचर्ड ऑल्सन जो हैं, जो अमेरिका की नुमाइंदगी कर रहे हैं इस इजलास में, वो उन्होंने जाके जो पाकिस्तान फ़ौज के सरबराह हैं जनरल कियानी उनसे भी मुलाकात की है और इसी मौजू पे उनसे भी बहस की है, ये बताइएगा कि क्या ये कॉन्फ्रेंस मरहलों में हो रही है और ये कब तक खत्म होगी?
नहीं, मरहलों में तो नहीं हो रही, लेकिन ये इब्तदा में तो यही बताया गया था कि ये एक रोजा कॉन्फ्रेंस है, लेकिन इस कॉन्फ्रेंस में जो ममालिक हैं उनके वफूद शरीक हैं। तो जब रिचर्ड ऑल्सन रावलपिंडी गए जनरल राहिल शरीफ से मुलाकात के लिए तो उस वक्त भी कॉन्फ्रेंस में जो दीगर अमेरिका की तरफ से नुमाइंदगी करने वाले जो लोग थे जिनमें एम्बेसडर हेल भी थे, डेविड हेल, वो उस वक्त मौजूद थे। तो ये कॉन्फ्रेंस बदस्तूर जारी रही, दरमियान में यकीनन जो वक्फे हैं वो तो हुए हैं, लेकिन अब तक उनका दरमियान में से जाना या जो चीन के मंदूब जो यहाँ आए हुए हैं उनकी पाकिस्तानी अहदेदारों से जो मुलाकातें हैं वो उसी ही तसलसल कैसा है, लेकिन जो दीगर नुमाइंदे थे वो बदस्तूर उस कॉन्फ्रेंस में मौजूद रहे।
ओके, जिस तरह आपने कहा कि इस कॉन्फ्रेंस के दरमियान सरताज अजीज साहब ने भी बाहर निकल के बात की है और हमें ये मालूम है कि कुछ इस अमन अमल को आगे बढ़ाने के लिए एक लाहे अमल के तौर पर उन्होंने चार नुकात का भी जिक्र किया है, वो भी बाद में हम आपसे पूछना चाहेंगे कि वो क्या हैं, और रिचर्ड ऑल्सन जो हैं उन्होंने भी गुफ्तगू की है। ये बताइएगा क्या किसी वहाँ पर मौजूद अफगान अहदेदार ने भी अपनी ख्यालात का, अपने ख्यालात का इजहार किया है, अपने राय का इजहार किया है? अब तक जो बातचीत हुई है इस कॉन्फ्रेंस में, सुबह से ये जारी है हमें मालूम है, कोई उन्होंने अपने उसके एनालिसिस का, अपने ख्यालात का इजहार किया है?
जहाँ ये कॉन्फ्रेंस हो रही है वहाँ तक ज़राए अबलाग को रसाई नहीं दी गई है, सिर्फ सरकारी मीडिया को रसाई है, लेकिन उन्होंने भी सिर्फ वो उस हद तक रसाई दी जब तक सरताज अजीज ने इफ्तिताही खिताब किया। लेकिन वजारत खारजा के ज़राए के मुताबिक तालिबान जो अफगानिस्तान का जो वफद है उनकी तरफ से शुरका को ये बताया गया है कि अफगान हुकूमत इस मुजाकराती अमल के बारे में क्या सोचती है और वो किस लाए अमल के तहत ये मुजाकरात जाती है। अफगान हुकूमत की तरफ से अब तक की जो इतलात हैं ये ख्वाहिश, इस ख्वाहिश का इजहार किया गया है कि वो लोग दो जो जो तालिबान मुजाकरात में संजीदा हैं और जो इस अमल पर यकीन नहीं रखते उनको तफरी किया जाए, उनको तकसीफ किया जाए और फिर इस अमल के लाए बारे में मजीद बातचीत की जाए। जबकि पाकिस्तान की तरफ से जो सरताज अजीज का जो बयान था, जो पहला इफ्तिताही खिताब था, उसमें उन्होंने वाजे तौर पर कहा कि ये इस वक्त ये दुरुस्त नहीं होगा कि रिकनसाइलेबल और कंसाइलेबल, यानी जो बातचीत पर यकीन रखते हैं या बातचीत से इनकार करने वाले जो फरीक है तालिबान है उनमें किसी तरह की तफरी की जाए। उनका कहना था कि इस वक्त अगर तालिबान के वो इरिकनसाइलेबल यानी जो बातचीत से इनकारी है, अगर उनके खिलाफ कोई फौजी ताकत या का इस्तेमाल के बारे में कोई धमकी जो दी जाएगी तो वो किसी सूरत भी इस वक्त सूदमंद नहीं होगी। उनका कहना था कि पहले पेशकश की जाए तमाम तालिबान ग्रुपों को, उसके बाद उनका जो जवाब आए और जवाब आने के बाद जो एलिमेंट या जो अनासर रह जाए उनके बारे में پھر فیصلہ کیا جائے کہ ان سے اب کیسے نمٹا جانا چاہیے. تو یہ پاکستان کی پہلی جو سرتاج عزیز کا اس بارے میں موقف تھا.
اوکے, بہت شکریہ محمد اشتیاق صاحب. آئندہ کی نشریات میں بھی ہم آپ سے اپڈیٹس لیتے رہیں گے. جس طرح آپ نے کہا کہ یہ اجلاس جو ہے یہ آج پورا دن جو ہے یہ جاری رہے گا. آپ کا شکریہ. رانا افضل صاحب پی ایم ایل نون کے سینئر رہنما ہیں, ہم کوشش کر رہے ہیں کہ وہ ہمارا ساتھ دیں کیونکہ ان کا موقع بھی ہم جان سکیں. میر ویس افغان صاحب, آپ کی جانب ہم آنا چاہیں گے. یہ بتائیے گا کہ افغانستان کی جو حکومت ہے وہ کن توقعات کے ساتھ شرکت کر رہی ہے اس اجلاس میں, ان کے کیا توقعات ہیں؟
دیکھیں شہناز, اس میں کوئی شک نہیں ہے کہ یہ بہت اہم کانفرنس ہو رہی ہے. ایک طرف تو امریکہ اس میں انوالو ہے, دوسری جانب چائنا نے بھی حصہ لیا ہوا ہے. افغان گورنمنٹ جو ہے اس بار انہوں نے ایک نئی توقع کے ساتھ, جو کہ اناؤنس اور ان اناؤنس دورے ہو رہے تھے پاکستانی حکام کے, اسپیشلی پاکستانی آرمی چیف کے, گزشتہ مہینے افغانستان میں ان کے ساتھ بھی وہاں پہ بھی یہی بات ہوئی تھی. تو اس کانفرنس میں انہوں نے یہی ایجنڈا لایا ہوا ہے کہ وہی طالبان جو پاکستان کی زیر اثر ہے یا پاکستان کی بات مانتے ہیں یا پاکستان کی کسی نہ کسی طریقے سے ان کے ساتھ تعلق ہے, تو ان کو پیس میں لانا چاہیے اور پاکستان کو اسی میں اپنا کردار ادا کرنا پڑے گا. تو انہوں نے ایک تو یہی چیز لایا ہوا ہے. دوسری جانب جو طالبان پاکستان کی بات نہیں مان رہے تو ان کی لسٹ مانگ رہے افغانستان, اور وہی لسٹ جو ہے وہ امریکہ اور چائنا کے سامنے مانگ رہے, کہہ رہے ہیں کہ اگر طالبان بات نہیں مانتے تو وہ طالبان کون ہے, اور انہی طالبان کی جو لوگ ہیں وہ کہاں ہوتے ہیں. اس میں وہ انٹیلیجنس شیئرنگ کی جو بات ہو رہی تھی تو اس پہ بھی بات ہوگی. اور یہ لسٹ,
لیکن یہ بات جو ہے یہ معاف کیجئے گا میر ویس افغان صاحب, یہ بات جو ہے افغان حکومت کی طرف سے کی گئی ہے کہ پاکستان اس قسم کی کوئی لسٹ دے گا کہ کون طالبان کے کون سے گروہ جو ہیں دھڑیں وہ اس مذاکرات میں شرکت کریں گے اور کون شریک نہیں ہوں گے, اور میڈیا میں بھی یہ خبریں ہمیں معلوم ہے گردش کرتی رہی ہیں, لیکن پاکستانی جو حکام ہیں انہوں نے اس حوالے سے, اس لسٹ کے حوالے سے کوئی بات جو ہے ابھی تک نہیں کی ہے. آپ ہمارے ساتھ رہیے. علی اکبر مرزا صاحب نے ہمیں جوائن کیا ہے یہاں یو ایس سے. السلام علیکم. جی بالکل ٹھیک. علی اکبر مرزا صاحب, یہ جو چار نکات کی بات کی ہے سرتاج عزیز صاحب نے, اس کے بارے میں آپ کیا کہنا چاہیں گے؟ کیونکہ بعض جو طبقے ہیں ان کا یہ خیال ہے وہ اس کو طالبان کے ساتھ امن پروسیس جو ہے اس کو ریوائیو کرنے کی جب ہم بات کرتے ہیں اس سے متعلق یہ کہا جاتا ہے کہ پاکستان کی طرف سے ایک طرح سے یہ شرائط جو ہیں وہ رکھے جا رہے ہیں, تو آپ کس طرح اس کو دیکھتے ہیں؟
سب سے پہلے تو آپ کا بہت بہت شکریہ کہ آپ نے مجھے آج کے پروگرام میں مدعو کیا, اس لیے کہ میرے خیال سے اگلے 6 مہینے کے لیے میرا یہ آخری پروگرام ہوگا جس میں میں پاکستان کے حوالے سے آپ سے گفتگو کر سکوں گا, کیونکہ میں یہاں پر یونائیٹڈ اسٹیٹس کانگریس کے لیے ڈسٹرکٹ 5 سے ڈیموکریٹک پارٹی کی طرف سے الیکشن لڑ رہا ہوں. تو میں صرف امریکن سیاست پہ اس کے بعد گفتگو کر سکوں گا.
بہرحال ہماری دعائیں آپ کے ساتھ ہیں علی مرزا صاحب, ہمیں امید ہے آپ کامیاب ہوں گے. جی
بہت بہت شکریہ. اچھا, اب اس ٹاپک کی طرف آتے ہوئے جو چار نکات سرتاج عزیز صاحب نے پیش کیے ہیں اس میں بیسکلی دو نکات جو ہیں وہ یہ ہیں کہ ایسا ماحول کریٹ کیا جائے کہ جس سے طالبان جو ہیں وہ عسکریت پسندی کو چھوڑ کر مذاکراتی عمل کو اختیار کریں, اور دوسرا یہ کہ طالبان کو حصہ بنایا جائے اس پورے پروسیس کا افغانستان کے مستقبل کے حوالے سے. یہ بھی ایک کنڈیشن سے تاثر ملتا ہے. دیکھیں ظاہر بات ہے کہ کسی بھی گروپ کو کسی بھی مذاکراتی عمل کا حصہ بننے کے لیے اس میں کوئی ایسی دلچسپی یا ایسا ان کا مفاد ہونا چاہیے کہ جس کی وجہ سے وہ اپنے موجودہ رویے کو, جو کہ عسکریت پسندی ہے, اس کو چھوڑیں. لیکن سوال یہ ہے کہ عسکریت پسندی پہ لوگ اسی وقت آمادہ ہوتے ہیں جب کہ دو میں سے کوئی ایک چیز ہو.
جی.
یا تو یہ کہ ان کا نقطہ نظر اتنا ریجڈ ہو کہ وہ مذاکراتی عمل سے آگے بڑھ ہی نہیں سکتا ہے, لہٰذا وہ ہتھیار اٹھا لیتے ہیں اور کہتے ہیں کہ ہم ہتھیار کے ذریعے سے ہی اپنا موقف منوائیں گے. اور دوسری صورتحال یہ ہوتی ہے کہ جب گورنمنٹ جو ہے اتنی ریپریسیو ہو کہ اس میں مذاکراتی عمل یا ڈیموکریٹک پروسیس کا کوئی وجود ہی نہ ہو. پاکستان میں اللہ کا شکر ہے ایسی کوئی صورتحال نہیں ہے پاکستان میں بھی, اور ایک حد تک ہم کہہ سکتے ہیں افغانستان میں بھی. ٹھیک ہے جمہوریت کے ساتھ کچھ ایشوز ہیں, ہر ملک میں ہوتے ہیں تھوڑے بہت, لیکن پاکستان اور افغانستان دونوں جگہ الیکشنز ہوئے ہیں اور ایک منتخب حکومت وجود میں آئی ہے. لہٰذا طالبان بھی اگر چاہتے تو وہ اگر وہ مذاکراتی عمل کا حصہ بن سکتے ہیں تو وہ جمہوری عمل کا بھی حصہ بن سکتے تھے. مسئلہ ان کے ہتھیار اٹھانے کا یہ ہے کہ ان کا جو موقف ہے وہ اتنا ریجڈ ہے کہ اس موقف کی کوئی گنجائش جمہوری نظام میں ایک مذاکراتی نظام میں موجود ہی نہیں ہے. تو بنیادی طور پر جو جھگڑا ہے اور جو گفتگو ہے وہ یہ ہمیں طے کرنا ہے کہ کیا طالبان کا موقف, پاکستانی طالبان کا بھی جو پاکستانی حکومت کے خلاف جنگ کر رہے ہیں اور جو افغانستان کے خلاف جنگ کر رہے ہیں, کیا ہم ان کے نقطۂ نظر کو اس حد تک تسلیم کرنے پر آمادہ ہیں کہ ہم ان سے کوئی گفتگو کر سکیں, کیونکہ گفتگو میں تو گیو اینڈ ٹیک ہوتا ہے. اب سوال یہ ہے کہ جو لوگ ہتھیار اس بنیاد پہ اٹھائے ہوئے ہیں کہ جی ہم ایک مخصوص نظام لانا چاہتے ہیں کہ جس میں صرف ہماری ایکسپلین کی ہوئی شرائط ہی اس نظام کو لانے کا ذریعہ بن سکتی ہیں, ہم کسی اور کی اس نظام کی شرح کو, اس نظام کی ایکسپلینیشن کو, اس نظام کی کنڈیشنز کو مانتے ہی نہیں, ہم جو کہیں گے وہی اسلام ہوگا, وہی طریقہ ہوگا اور اسی پہ عمل ہو سکتا ہے. تو کیا ایسے لوگوں کے پاس کوئی گیو اینڈ ٹیک کا روم موجود ہے؟
لیکن یہاں پہ پھر ایک اور سوال اٹھتا ہے کہ وہ ٹھیک ہے ان کا جو نظریہ ہے, یا پھر جب بھی مذاکرات ہوتے ہیں تو ظاہر ہے گیو اینڈ ٹیک کی بیسس پر ہوتی ہیں, کچھ لینا ہوتا ہے اور کچھ جواب میں دینا بھی پڑے گا افغان حکومت کو. لیکن پھر یہاں سوال یہ ہے کہ پھر کیا کیا جائے, کیونکہ لڑائی جو ہے وہ بھی ہوتی رہی تقریباً اب تو 14 سال ہونے کو ہیں افغان طالبان کے خلاف. اس کے بھی بالکل مکمل طور پر افغان طالبان کو مکمل طور پر ختم جو ہے وہ نہیں کیا جا سکا. مذاکرات جو ہیں وہ بھی آپ کہہ رہے ہیں کہ ان کا جس طرح نظریہ ہے تو ایسے لوگوں سے مذاکرات جو ہیں وہ نہیں ہو سکتے. پھر تیسرا آپشن کیا رہ جاتا ہے علی مرزا صاحب, امن کس طرح لایا جائے؟
تیسرا آپشن جو ہے وہ یہ ہے کہ افغان حکومت اور پاکستانی حکومت ان چیزوں کو, ان شکایات کو اور ان کمزوریوں کو دور کرے اپنی پالیسیز میں کہ جن کی وجہ سے ایک عام آدمی بھی تذبذب کا شکار ہے. طالبان کو تو چھوڑ دیجیے ایک طرف, ان کا جو ریجڈ نقطہ نظر ہے وہ ہے اور ایک وہ مخصوص گروہ ہے, لیکن ایک عام افغان, ایک عام پاکستانی بھی بہت سی جینوئن شکایتیں رکھتا ہے نظام کے حوالے سے, بیرونی مداخلت کے حوالے سے, ڈرون حملوں کے حوالے سے, دہشت گردی کی جنگ میں جس طرح سے ایک انسانی زندگی کو جس طرح سے حقیر کر دیا گیا ہے اس خطے میں, پورے پاکستان اور افغانستان کے خطے میں اور مڈل ایسٹ میں, اس میں اس جنگ میں جو ہم دہشت گردی کے خلاف لڑ رہے ہیں, پاکستان, افغانستان, چائنا, امریکہ, ساری دنیا, اس میں جو بڑی بڑی کمزوریاں ہیں بہت سی منافقت اور ڈبل اسٹینڈرڈ کی بنیاد پہ ہیں, ہم اگر ان پالیسیز کو صحیح کر لیں, ہم اگر اپنی اس جنگ کو صحیح طریقے سے جنگ بنائیں تو پھر ہم کامیابی حاصل کر سکتے ہیں اور ہمیں آسانی ہوگی اس انتہا پسند گروپ کو آئسولیٹ کرنے میں اور تمام دوسرے لوگوں کی حمایت حاصل کرنے میں ناکام کرنے پر. لیکن اگر ہم ایک ڈرون حملہ ہوتا ہے اس میں ایک دہشت گرد کے ساتھ 5 معصوم لوگ بھی مارے جائیں تو پھر یہ کیسے ممکن ہے کہ ایک عام آدمی کی ہمدردی اس دہشت گردی کے خلاف جنگ ہوگی؟ اس کا سارا فائدہ یہ انتہا پسند مختصر سا ٹولا طالبان کا یہ اٹھاتا ہے اور وہ اسی وجہ سے وہ جو ہے اپنے جنگ کو اتنے عرصے تک جاری رکھنے پہ کامیاب ہے, کیونکہ اس میں افغان.
تو پھر یہی جو میرا آپ سے کوئسچن تھا کہ پھر متبادل جو ہے وہ کیا, راستہ کیا ہے پاکستان کے پاس, افغان حکومت کے پاس اور خود امریکہ کے پاس؟ آپ کہہ رہے ہیں پالیسی جو ہے وہ درست نہیں ہے, پھر درست پالیسی جو ہے وہ کیا ہو سکتی ہے جب ہم افغانستان میں اور پورے خطے میں قیام امن کی بات کرتے ہیں؟ واپس آپ کی طرف ہم آتے ہیں علی مرزا اکبر صاحب, آپ یہ بتائیے ہمیں میر ویس افغان صاحب کہ جس طرح گیو اینڈ ٹیک کی انہوں نے بات کی ہے علی مرزا اکبر صاحب نے, تو افغان حکومت جو ہیں وہ کیا دینے کو تیار ہے آپ کی نظر میں؟ جب طالبان ظاہر ہے جب وہ مذاکرات کی میز پر بیٹھے گی تو افغان حکومت کو کچھ دینا بھی جواب میں پڑے گا، کیا دینے کو وہ تیار ہے؟
دیکھیے، افغان گورنمنٹ جو ہے وہ تو پہلے بھی کہہ چکا ہے جو کچھ طالبان کے ساتھ افغان اساسی قانون کے مطابق جو آئین ہے اس کے مطابق بات ہونا چاہیے، وہ تو یہی کہتے ہیں کہ افغان طالبان فرسٹ وہ لڑائی بند کر لے پھر بات ہو جائے، لیکن یہ تو وہی باتیں ہیں جو میڈیا پہ ہو رہی ہے اور ایک اندر کی باتیں ہیں جو ان لوگوں کے درمیان ہو رہی ہے۔ دونوں فریق جو ہے اب لڑائی جھگڑے سے تنگ آ چکی ہے، طالبان بھی کئی فریقوں پہ لڑ رہی ہے، نیٹو کے ساتھ لڑ رہی ہے، افغان گورنمنٹ وہ جو اپنی دڑے ان کی جو الگ ہوئی ہے ان کے ساتھ لڑائی، داعش کے ساتھ لڑائی، ان سب کچھ کی سامنے، ان سب کچھ اگر سامنے رکھ لے تو طالبان بیت تک چکی ہے اور افغان گورنمنٹ جو ہے وہ اس کا صورتحال تو سب کو واضح ہے کہ اس طرح ایک حالات بن چکی ہے افغانستان کی، بہت ساری دور دراز علاقے جو ہے وہ طالبان کے کنٹرول میں اور دن رات لڑایا وہاں پہ مختلف علاقوں میں شروع ہے۔ تو دونوں فریقین جو ہے اب اس بات پہ راضی نظر آ رہی ہیں کہ کچھ نہ کچھ تو ایک دوسرے کی طرف سے قربانی دینا ہی پڑے گا کہ وہ قربانی دے، اسی صورت میں ان لوگوں کو یہ پیس پروگرام میں لانا چاہیے اور یہ لوگ جو ابھی بیٹھ رہے ہیں جو پاکستان کو ابھی انہوں نے وہ اپنا ہدف بتایا ہوا ہے وہ تو یوں ہے کہ ان طالبان کو اسی بات پہ راضی کر لے۔ اب طالبان نے تو اسکول کھولنے کی بات کی ہے کہ عام لوگ مان رہے ہیں، وہ این جی اوز کو چھوڑ رہے ہیں، وہ ہیلتھ سروسز کو چھوڑ رہے ہیں۔ طالبان کی جو سب سے بڑا شرط ہے وہ یہ ہے کہ نیٹو فورسز اور انٹرنیشنل فورسز، امریکن فورسز وہ افغانستان سے چلے جائے پھر وہ لوگ بات کرتے، جو کہ وہ ممکن نہیں ہے۔ اب بھی اس وقت جب گزشتہ آپ کے آپ لوگوں کو علم ہے کہ نئی امریکن ٹروپس آئی ہوئی ہیں وہ ہلمند میں وہاں پہ لڑائی میں حصہ لے رہے ہیں طالبان کے خلاف، تو یہ تو ممکن نہیں ہے۔ اگر اس بات پہ طالبان اکٹھے رہے تو وہ لوگ،
اور یہ بالکل ایک بڑا کوسچن ہے، بالکل یہ ایک بڑا کوسچن ہے۔ آپ کیا سمجھتے ہیں بطور ایک تجزیہ نگار کے کہ جو طالبان کے اندرونی حالات اس وقت کیا ہیں، وہ کہاں تک متحد ہیں، اور یہ کہ وہ جنگ بندی کے لیے کہاں تک تیار ہے اگر یہ شرط ان کے سامنے رکھی جاتی ہے؟ یہ سرتاج عزیز صاحب کے جو چار پوائنٹس ہیں وہ ایک طرف، لیکن امریکہ اور افغان حکومت دونوں کی یہ شرط ہے بات چیت کے لیے کہ پہلے طالبان کی طرف سے جنگ بندی جو ہے اس کا ہونا ضروری ہے، اور اگر یہ پروسیس ریوائیو بھی ہوتا ہے تو یہ بتائیے کہ طالبان کی نمائندگی ان مذاکرات میں کون کرے گا؟ اس وقت دھڑے تو بے شمار مار ہیں اس وقت ہمیں نظر آ رہے ہیں افغان طالبان کے، لیکن دو جو ہمیں بڑے دھڑے نظر آ رہے ہیں ملا رسول اور ملا منصور کے، ان میں سے کون ان مذاکرات کی نمائندگی کرے گا؟ میر ویسا خان صاحب
ڈیفینیٹلی، وہ مذاکرات جو ہے وہ تو ڈیفینیٹلی ملا منصور کے ساتھ ہو رہی ہے، کیونکہ ملا منصور کا جو دڑا ہے وہ سب سے بڑا دڑا ہے اور وہ سب سے مضبوط دڑا سمجھ سکتے ہیں۔ دوسری جانب جہاں پہ جو لوگ حصہ لے رہے ہیں، افراد کے نام تو میں نہیں لے سکتا، ان کے اپنا جو سیاسی کمیٹی موجود ہے وہ ہے۔ اب اہم بات یہ ہے کہ طالبان کس حد پہ، کس حد تک راضی ہے مذاکرات کرنے کے لیے۔ میں نے پہلے بھی کہا طالبان تھک چکے ہیں، طالبان کئی ماہ سے لڑ رہی ہے، طالبان کے اندر اس طرح کے لوگ بہت سارے ہیں، اب کوئٹہ شورا میں یہ لوگ موجود ہیں کہ ہاں بات ہونی چاہیے، ہمیں سیاسی عمل میں حصہ لینا چاہیے، کیونکہ ملا محمد رسول اخوند کی جو دڑا ہے وہ اس میں یوں ہے کہ وہ طالبان کی انفارمیشن دے رہے ہیں، وہ اب طالبان وہی سیکیور طالبان نہیں رہی جو وہ لوگ کر رہے تھے اور افغان حکام کو سختی سے پتہ چلتا تھا۔ اب افغان انٹیلیجنس کو بہت ہی آسانی سے پتہ چل سکتا ہے کہ طالبان کیا کر رہے ہیں، کہاں جا رہے ہیں، کیوں کر رہے ہیں اور کس کے ساتھ مل رہے ہیں، اسلحے کہاں سے لاتے ہیں، پیسے کہاں سے لاتے ہیں۔ تو یہ ایک بڑا چیلنج ہے طالبان کی، جو بڑا گروپ ہے جو ہم لوگ طالبان سمجھتے ہیں اسے، وہ ملا محمد عمر کی جو جانشین ہے، ملا منصور کی دڑا، انہیں یہ بڑا چیلنج ہے کیونکہ ان کے خلاف اپنی لوگ مخالف ہو چکی ہے، وہ جا چکی ہے، انہوں نے یہ راستہ اختیار کیا ہوا ہے۔ اس سے پہلے طالبان کا دڑا مضبوط تھا، اب وہی مضبوطی انہیں نہیں رہا، تو اس وجہ سے وہ ان لوگوں کے درمیان یہ بات سامنے آیا ہوا ہے کہ ہاں ہمیں प्रोसेस में हिस्सा लेना चाहिए, क्योंकि वो किसके साथ लड़े, दाइश के साथ लड़े कि वो अपनी तालिबान के साथ लड़े, वो नहीं, दो फोर्सेस के साथ लड़े वो।
लेकिन क्या आप समझते हैं मीर वैस अफगान साहब, अगर ये पीस प्रोसेस जो है ये अमल रिवाइव भी होता है और इसमें मुल्ला मंसूर का धड़ा जो है वो तालिबान की नुमाइंदगी करता है और मुल्ला रसूल के लोग इसमें शामिल नहीं होते, तो क्या क्योंकि हमें मालूम है कि जो हमले हो रहे हैं अफगानिस्तान में उसमें मुल्ला रसूल के लोग भी शामिल हैं, तो अमन जो है वो अफगानिस्तान में आ जाएगा?
इसमें कोई शक नहीं है शहनाज कि अमन अफगानिस्तान में आ जाएगा, क्योंकि वो धड़ा बहुत ही बड़ी धड़ा है जो मुल्ला मंसूर का हिस्सा है और मुल्ला मोहम्मद रसूल अखंद के साथ बहुत सारे कम तालिबान मौजूद है। और दूसरी जानिब ये है कि मुल्ला मोहम्मद रसूल ने वाजी किया हुआ है कि वो किसी दूसरे मुल्क में या दूसरे मुल्क के नाते वो अफगान हुकाम के साथ बात नहीं करते। इसका मतलब ये नहीं है कि उन लोगों ने यही कहा हुआ है कि हम बात नहीं करते, वो सिर्फ ये कहते हैं कि हम पाकिस्तान के नाते बात नहीं करते, अगर हम वाजी खुले अल्फाज में कह दें। तो दूसरी जानिब जो सबसे ज्यादा लड़ाया कर रहे हैं, जो सबसे ज्यादा ब्लास्ट हो रहे हैं, जो सबसे ज्यादा दहशतगर्दी में मिलवश है, वो तो वही मुल्ला मंसूर की तालिबान है। अगर वो हिस्सा बैठ जाए, वो हिस्सा लड़ाई से बैठ कर वो पीस प्रोसीजर में हिस्सा ले ले, तो इसमें कोई शक नहीं 90% तो अफगानिस्तान में सुलह आ सकते हैं। और बाकी जो मुल्ला मोहम्मद रसूल का हिस्सा है वो इसी ज्यादा तो भी नहीं है कि वो बहुत ही कम है, और अफगान हुकाम भी इस बात से समझते हैं, पाकिस्तानी हुकाम भी समझते हैं। और अगर आज मुल्ला मंसूर का मुल्ला रसूल का जो तालिबान है या मुल्ला मंसूर का जो हिस्सा है वो इस तालिबान मुल्ला मंसूर को मुसीबत बना हुआ है, उनकी मालूमात शेयर करते हैं इंटेलिजेंस के साथ, अफगान इंटेलिजेंस के साथ, तो कल मुल्ला मंसूर की तालिबान भी मुल्ला रसूल के खिलाफ इसी तरह जा सकता है। तो मेरे ख्याल से अगर बात होते हैं तो वो मुल्ला मंसूर के नाते हो रही है, मुल्ला मोहम्मद रसूल के नाम मेरे ख्याल से कोई नहीं लेते, और अभी तक ये बात सामने नहीं आया हुआ है, क्योंकि वो कभी भी अफगान हुकाम और पाकिस्तान दोनों कंट्रोल कर सकते हैं।
ओके, कुछ साउंड बाइट्स हैं वो भी हम आपको सुनाना चाहेंगे, काफ़ी कॉलर्स भी लाइन पे हैं, लेकिन साउंड बाइट्स की तरफ जाने से पहले आपसे अली अकबर मिर्ज़ा साहब एक सवाल करना चाहूँगी, वो ये कि शुरू ही से जब भी बात होती है अफगान तालिबान के साथ बातचीत मुज़ाकरात की तो ओबामा इंतज़ामिया जो है उनका एक मौक़िफ़ रहा है कि सिर्फ उन्हीं तालिबान से बात होगी जो अपना हथियार जो है फेंकेगा और जंगबंदी का ऐलान करेगा। तो अभी जो सरदार अजीज साहब चार नुकात बता रहे हैं, एक तरह से शराइत उन्होंने रखे हैं कि कोई टॉक से पहले तालिबान के लिए कोई शराइत ना रखी जाए, तो ये अमेरिका के लिए सरदार अजीज साहब के जो चार नुकात है ये कहाँ तक काबिल कबूल होंगे?
देखिए, दिस इज लाइक एन ऑक्सीमोरन, इसलिए कि अगर आप ये शरायत लगा के ये कहें कि गुफ्तगू से पहले शरायत नहीं होनी चाहिए तो ये तो आप खुद अपने मौकफ की नफी कर रहे हैं। लेकिन बात ये है सारी कि जैसा कि मैंने पहले कहा कि आप अफगानिस्तान अफगान तालिबान को देख लें कि वो इन मुज़ाकरात का हिस्सा नहीं है। अफगान तालिबान की तरफ से एक मौकफ ये भी आया है कि हम अफगान हुकूमत से कोई मुज़ाकरात नहीं करेंगे, हम अमरीका से बराह रास्त मुज़ाकरात करेंगे। तो अब सवाल ये है कि एक अगर जमहूरी निज़ाम के तहत, चाहे वो जितना ही लंगड़ा लूला डिफॉल्टेड निज़ाम हो, उसके तहत एक अफगान हुकूमत आई है तो ये तो मुतालबा किया जा सकता है कि भाई जनाब दोबारा इंतखाबात किए जाएं जिसमें सारी पार्टीज को हिस्सा लेने का मौका दिया जाए या अली इंतखाबात कर लिए जाए। लेकिन अगर आप मानते ही नहीं एक गवर्नमेंट को और फिर ये कहें कि हम हथियार भी नहीं डालेंगे और फिर अमेरिका भी यहाँ चला जाए उसके बाद गुफ्तगू होगी, तो इन सारे जितने मौकफ हैं इनमें बड़े तजादात हैं। इसलिए कि अगर आप एक अफगान हुकूमत को मानते ही नहीं, आप इस वक्त नहीं मानते, तो अमेरिकन हुकूमत अमेरिकन फोर्सेस के जाने के बाद क्या इस अफगान हुकूमत में कौन सी ऐसी खूबी आ जाएगी या कौन सी चीज इसमें से खत्म हो जाएगी कि अफगान तालिबान कहते हैं कि हम उस वक्त इस गवर्नमेंट से बात करेंगे। मसला यह है कि जब आप एक गवर्नमेंट को तस्लीम ही नहीं करते तो फिर गुफ्तगू आप क्या करेंगे। मैं पहले से ये कह रहा हूँ और वापस अपने
और गवर्नमेंट के साथ साथ अफगानिस्तान के आईन को भी वो नहीं मानते, उसमें भी तब्दीलियां चाहते हैं।
वो तो जो तालिबान है वो पाकिस्तान के खिलाफ जो तालिबान लड़ रहे हैं वो तो पाकिस्तान के आईन को भी नहीं मानते, तो मसला सारा यही है, मैं अपने पॉइंट की तरफ वापस जाऊंगा कि
जी,
कुछ ऐसे
चैलेंजेस
हो।
बहुत हैं, कहा जाता है अली मिर्ज़ा साहब के चैलेंजेस बहुत हैं, लेकिन इस मसले का हल जो है वो फिर ये बात की जाती है कि मुज़ाकिरात की सूरत में ही है। आप हमारे साथ रहिए, इस वक्त हम आपको एक साउंड बाइट सुनाना चाहेंगे। खारिजा उमूर पर वज़ीर आज़म नवाज शरीफ के जो मुशीर हैं सरताज अजीज़ साहब, उन्होंने क्या कहा इस जो कॉन्फ्रेंस है इसमें, बाकी जो शुरका मौजूद थे उनसे बातचीत के बाद, आइए वो सुनते हैं।
will remain closely engaged in accordance with the principle of shared responsibility with a view to move the Afghan reconciliation process forward towards a lasting outcome. We need to be cognizant that reconciliation process will have to take into account the following fundamentals. One, the process has to be Afghan led and Afghan owned as an externally imposed settlement is neither desirable nor it would be sustainable. The role of the Pakistan, China and United States is basically to facilitate the process.
जी, और सरताज अजीज साहब जो हैं वही पाकिस्तान का जो पुराना मौकफ है उसको एक दफ़ा दोहराया है कि ये पीस प्रोसेस जिसको रिवाइव करने की कोशिशें हो रही हैं इस्लामाबाद में, वो अफ़गान लेड और अफ़गान ओन होगा, और ये कि बाकी जो ममालिक हैं जिसमें पाकिस्तान शामिल हैं, अमरीका है, चीन, वो जो हैं एज ए फैसिलिटेटर इसमें अपना किरदार जो हैं वो अदा करेंगे। चेयरमैन ऑफ पाकिस्तान सेनेट डिफेंस कमेटी के मुशाहिद हुसैन साहब ने क्या कहा, आइए सुनते हैं।
बुनियादी बात है मुखलिस कोशिशें हो रही हैं, और दूसरी बात है कि मुश्तरका कोशिशें हो रही हैं, ये नहीं कि पाकिस्तान अकेला कर रहा है या अमेरिका अकेला कर रहा है जैसे माजी में था, अब चीन भी शामिल हो गया है। अफगानिस्तान और पाकिस्तान हुकूमत के ताल्लुक आगे से बेहतर हुए हैं, तो वो भी मुकम्मल तौर पर तावन कर रहे हैं। तो मैं समझता हूँ कि माजी के बरक्स पेशरफ्त की उम्मीद रखी जा सकती है, लेकिन उसमें पेचीदगियाँ भी शामिल हैं, लेकिन कम से कम एक नियत में कोई फतूर नहीं किसी का, और कोशिश पॉलिटिकल विल भी है और विजन भी है।
जी मीर वैसे अफगान साहब, आपने सुना सरताज अजीज़ साहब को और सेनेटर मुशाहिदुल्ला को, जिन मुखलिस और मुश्तरिका कोशिशों की उन्होंने बात की है कि इस वक्त हो रही हैं, ये बताइएगा इसका कोई आउटकम, कोई ठोस नतीजा आप देखते हैं? मीर वैसे अफगान साहब
जी 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 शहनाज, इस कॉन्फ्रेंस की बात हम ये कह सकते हैं, बल्कि बहुत सारे लोग इस नज़र पे मुत्तफिक है कि पीस प्रोसीजर जो वो स्टार्ट हो जाएगा, ये सबसे बड़ी बात है। जब बातें करना स्टार्ट हो जाए तो उसकी बात हो जाएगी कि किस किन किन चीज़ों पे बात होनी चाहिए, किन किन चीज़ें जो है उससे तालिबान गुजर जाते हैं और किन किन चीज़ें जो है उससे अफगान गवर्नमेंट जा सकता है। अब ये तो सबको मालूम है कि चाइना जो है वो पाकिस्तान में बहुत बड़ी इन्वेस्टमेंट कर रहा है, और इस इन्वेस्टमेंट को सिक्योर करने के लिए अफगानिस्तान में पीस लाना जरूरी है। दूसरी जानिब अफगान लड़ाई जो है वो चाइना की बॉर्डर तक तो भी पहुंच चुकी है, वहाँ पे बदख्शान में हो रहे हैं, वहाँ पे जिले अब तालिबान के कब्जे और कंट्रोल में है, तो इन चीज़ें तो चाइना को भी काबिल बर्दाश्त नहीं है। और दूसरी जानिब यहाँ पे अमेरिकन फोर्सेज वापस इन्वॉल्व होते हैं, तो अगर अमेरिका, चाइना, पाकिस्तान और अफगानिस्तान इस बात पे बैठ जाते हैं, बहुत ही अहम बात है, और अगर पाकिस्तान की तरफ से ये बात आते हैं कि ये मुखलिसाना कोई मीटिंग है, वो मुखलिसाना इजलास है, अगर ये सचमुच मुखलिसाना हो तो इसमें कोई शक नहीं कि तालिबान बात करने पे आ सकता है। तालिबान के अंदर से उनकी सरबराहान यही कहते हैं कि हम लोग थक चुके हैं और हम लोगों के पास कोई और रास्ता नहीं है, वो उन
आपका
लोग
ये कहना है बिल्कुल
कहते
के
हैं।
चैलेंजेस मौजूद हैं, रुकावटें जो हैं वो रास्ते में काफ़ी ज़्यादा हैं, लेकिन बातचीत के लिए कोशिशें जो हैं वो जारी रखनी चाहिए, और इसका ये कि बिलाखिर कोई ना कोई नतीजा जो है वो निकलेगा। इससे पहले के कॉलर्स को हम सुने, अली अकबर मिर्ज़ा साहब कहाँ तक इतफाक़ करते हैं मीर वैस अफगान से?
मैं थोड़ा सा डिफर करता हूँ, इसलिए कि मुखलिसाना रवैया किसी का हो तो उसका सबसे पहले सबूत ये होता है कि वो उन पार्टीज को जिनके साथ मुजाकरात कर रहा है कम से कम इस हद तक तो रिकग्नाइज करे कि हाँ मैं इनसे बात कर सकता हूँ। लेकिन अगर कोई पार्टी ये कहती है मैं इनसे बात ही नहीं कर सकता, मैं इनके वजूद को ही तस्लीम नहीं करता, मैं इनकी जिस बुनियाद जो इनकी असास है इनका कॉन्स्टिट्यूशन उसको नहीं मानता, तो वहां बात करना मुश्किल होता है। बेहतरीन तरीका आपने पूछा था कि इसका हल क्या है, हल ये है कि पाकिस्तानी गवर्नमेंट और अफगान गवर्नमेंट को अपने अपने अंदर से करप्शन को खत्म करना होगा, सिस्टम को बेहतर बनाना होगा, अवाम को सहूलतें देनी होगी, अवाम की जो बुनियादी सहूलतें हैं बल्दियाती सतह से लेकर कौमी सतह तक और सूबाई सतह तक उनके जो हुकूक हैं और उनके जो एक तालीम के और मईशत के जॉब्स के मसाइल हैं और अमन अमान के मसले हैं और हुकूक के मसले हैं, अगर ये हम उनको सब चीजें प्रोवाइड करें तो फिर कोई इंतहा पसंद ग्रुप जो है आपके खिलाफ इतना ताकतवर नहीं हो सकता कि वो अपनी शरायत को आप पे डिक्टेट करे। लेकिन अगर हम में खुद कमजोरियां हैं, हम करप्ट भी हैं, हम लोगों को हुकूक भी पूरे नहीं देना चाहते, हम दहशतगर्दी के नाम पे इस तरह की जंग लड़ रहे हैं कि जिससे मासूम लोगों को भी नुकसान पहुंच रहा है, तो फिर उस सूरत हाल में मुल्क की आम आदमी को आम आबादी को इन इंतहा पसंद लोगों की के से हमदर्दी रखने में मुश्किलात पैदा होती है। हमें इन इंतहा पसंद अनासर को आइसोलेट करना होगा अपनी पॉलिसीज को साफ शफाफ और मुखलिसाना बनाकर।
बहुत शुक्रिया आपका, हमारे साथ रहिए। मीर वैसे अफगान साहब आपका हम शुक्रिया अदा करना चाहेंगे। और सामीन हमने बहुत कोशिश की कि PMLN के राना अफजल साहब हमारे साथ शो में शरीक हों ताकि उनका मौक़िफ़ भी हम जान सकें, लेकिन बताया जा रहा है कि वो उनका फ़ोन इस वक्त वो उठा नहीं रहे हैं। अली अकबर मिर्ज़ा साहब आप हमारे साथ रहिए, हमारा नेक्स्ट जो सेगमेंट है ईरान सऊदी अरब कशीदगी के हवाले से उस पर भी हम आपको सुनना चाहेंगे। इस वक्त इसी मौजू पर मुख्त सर अपने कॉलर्स को सुनते हैं। जहलम से जमील अहमद जी, अस्सलाम वालेकुम। जमील अहमद साहब जहलम से क्या कहना चाहेंगे आप? उनकी लाइन ड्रॉप हो गई। मुरीद खान मियावाली से, कलीमुल्ला नियाजी मियावाली से। जी सर।
जी, कलीमुल्ला नियाजी मोहताज खैर। पाकिस्तान तहरीक इंसाफ के चेयरमैन इमरान खान ने असम्बली में तकरीर करते हुए फरमाया है कि पिछले जो हमारे मुजाकरा नाकाम हुए थे वो अमेरिका ने नाकाम किए थे, और हम जब तक डॉलर लेकर ये जंग लड़ते रहेंगे और अपने फैसले खुद नहीं करेंगे तो अमन कायम नहीं होगा। तो अब क्या ये तवक्को की जा सकती है कि अमेरिका इसमें मुखलिस होगा? दूसरी बात यह है कि आज जो रशिया ने हमला किया है, 12 बच्चे वहां पर शहीद हो गए हैं सरिया में, तो जब इस तरह जुल्म हो रहा होगा, फलस्तीन में जुल्म हो रहा है, कश्मीर में जुल्म हो रहा है, तो मुसलमान दुनिया की जो आवाम है वो समझती है कि हमारे हुक्मरान हमारी नुमाइंदगी नहीं कर रहे, ये हमारा तफुज नहीं कर सकते। तो ये जो दोहरे स्टैंडर्ड हैं और हमारे हुक्मरानों की जो इस तरह पॉलिसी हैं नरम या कमजोर पॉलिसियां, जब ये जारी रहेंगी तो फिर शिद्दत पसंद ग्रोह पैदा होते रहेंगे।
सही, ओके, शुक्रिया कॉल करने के। एक और कॉलर है जी, अस्सलाम वालेकुम, नाम बताइए।
अस्सलाम वालेकुम जी।
अस्सलाम वालेकुम, मुरीद खान मियावाली से। जी
जनाब, मैं ये कहता हूँ कि ये यहाँ एक बेहतरीन हल है कि अक़वामे मुत्तहिदा के ज़ेर निगरानी अफगानिस्तान को करके वहाँ लोगों को आम माफी का ऐलान करके इलेक्शन कराए जाए, और इसका बेहतरीन हल ये है। और 9/11 के बाद अमेरिका ने बदमाश हाथी की तरह अफगानिस्तान का तोरा बोरा बना दिया है। अगर यही बात करनी थी, बातचीत करनी थी, तो पहले ही यही लाखों लोगों को खत्म करने के बाद क्या फायदा बात करने का? लेकिन फिर भी हमें उम्मीद है कि बातचीत हो जाएगी, लेकिन इंडिया को भी शामिल।
लेकिन इस जंग के लिए अमरीकी अहदेदारों का ये कहना है कि उन्होंने जो अहदाफ रखे थे, खास तौर पर उन्होंने उसामा बिन लादिन जो हैं उनको पकड़ना था या हलाक करना था, उनको हलाक किया जा चुका है, तालिबान की हुकूमत ख़त्म की जा चुकी है। तो ये कहा जाता है अमरीकी अहदेदारों की जानिब से कि वो जो अहदाफ थे इस जंग के वो उन्होंने किसी हद तक अचीव किए हैं। एक और कॉलर को भी सुनते हैं, फिर मिर्ज़ा अली अकबर साहब जो हैं उनके इस पे हम कमेंट्स लेंगे। जी जमील अहमद साहब जहलम से।
जी अस्सलाम वालेकुम जी।
जी सर।
जमील अहमद जिंदा बात कर रहा हूँ जी, जहलम पाकिस्तान से।
जी
सवाल से पहले जो नबी अबू बकर सिद्दीक का एक फरमान है, आप फरमाते हैं कि खुदा उस शख्स का भला करे जो मेरे ऐब मुझ पर जाहिर करता है। हेलो,
आपकी आवाज जी बिल्कुल आ रही है, लेकिन बहुत शुक्रिया क्योंकि टाइम जमील अहमद साहब बिल्कुल ख़त्म हो चुका है। एक और भी कॉलर्स हैं लेकिन उनको हम नेक्स्ट सेगमेंट में लेना चाहेंगे। और इस वक्त अली अकबर मिर्ज़ा साहब आपने कॉलर्स को सुना, प्लीज़ 30 सेकंड में आप अगर कोई कमेंट करना चाहें।
دیکھیے پہلے کالر نے تقریباً وہی بات کر دی جو میں کہہ رہا تھا کہ ہمیں اپنی دہشت گردی کے خلاف جو ہماری پالیسیز ہیں ان میں بڑی اصلاح کی ضرورت ہے. ہمیں کرپشن کو ختم کرنا ہوگا, ہمیں بڑی واضح طور پر ایسی اسٹریٹجی اختیار کرنی ہوگی جس سے عام معصوم آدمی اس دہشت گردی کے خلاف جنگ میں شکار نہ بنے. ہم اگر معصوم لوگوں کو بھی مارتے رہیں گے اور کولیٹرل ڈیمیج کہہ کے اس کو اگنور کرتے رہیں گے تو لوگوں کی ہمدردیاں جو ہے انتہا پسندوں کے ساتھ چلی جائیں گی, یا پھر یہ کہ کم از کم وہ انتہا پسندوں کو کنڈیم بھی نہیں کریں گے, وہ کہیں گے کہ جی زیادتیاں تو ادھر سے بھی ہو رہی ہیں اور ادھر سے بھی ہو رہی ہیں. تو ہمیں جو ہے ایسی پالیسی اختیار کرنی چاہیے کہ ہم اپنے عوام کے ساتھ مخلص ہوں, کرپشن کو ختم کریں, ان کو نمائندگی دیں اور ان کی جان مال امن و امان کی حفاظت کریں اور ان کے جذبات کی صحیح طریقے سے ترجمانی کریں تاکہ وہ حکومت کے خلاف کوئی ہتھیار اٹھانے میں کا قدم نہ اٹھائیں.
بہت شکریہ, ہمارے ساتھ رہیے علی اکبر مرزا صاحب. آپ اور سامعین اس وقت ہم بریک لیتے ہیں, بریک کے بعد ہم ایران سعودی عرب کشیدگی پر بات کریں گے, ہمارے ساتھ رہیے.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
سامعین ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید, جو آپ سن رہے ہیں وائس آف امریکہ کے واشنگٹن اسٹوڈیو سے, اور اس وقت ہم بات کر رہے ہیں سعودی ایران ٹینشن پر. اس ہمیں جوائن کیا ہے پی ایم ایل نون کے ایک سینئر رہنما میاں نصیر احمد نے. ہمارے ساتھ ہیں ظفر ہلالی صاحب, پاکستان سے سابق سفارتکار اور ویل نون تجزیہ نگار ہیں, اور علی مرزا اکبر صاحب ہمارے ساتھ ہیں یہاں یو ایس سے. آپ سے میاں نصیر احمد صاحب ہم آغاز کرنا چاہیں گے. یہ تین دنوں میں ہم دیکھ رہے ہیں کہ سعودی حکام کے دو اہم دورے جو ہیں وہ پاکستان کے انہوں نے کیے ہیں. بظاہر اگر ہم دیکھیں تو دو امور اس وقت ہمارے سامنے ہیں, ایک 34 ممالک کا ایک اتحاد ہے جو سعودی عرب نے دہشت گردی کے خلاف تشکیل دیا ہے, اور دوسرا ایران سعودی کشیدگی ہے. یہ بتائیے گا کہ یہ جو سعودی عرب کے وزیر دفاع اور وزیر خارجہ نے دورے کیے ہیں, کن توقعات امکانات کے ساتھ یہ پاکستان آئے تھے, اور پاکستان نے کیا یقین دہانیاں کرائی ہیں؟
شکریہ شہناز. بنیادی طور پہ اس تمام ملاقات کو اگر تاریخی تناظر میں دیکھا جائے تو پاکستان کا سعودی عرب کے ساتھ ایک بڑا سیاسی طور پہ بھی ایک رشتہ رہا ہے, اور جذباتی وابستگی بھی نہ صرف حکومتوں کی بلکہ عوام کی بھی ایک دوسرے کے ساتھ کسی نہ کسی شکل میں موجود رہی ہے. اور یقیناً جب جب سعودی عرب پہ کوئی تھوڑا سا مشکل وقت آیا ہے یا حالات کسی دوسرے ملک سے کشیدہ ہوئے ہیں تو انہیں ہمیشہ براہ راست جو پہلی امداد چاہے عسکری شکل میں آئی ہے یا اخلاقی صورت میں آئی ہے یا دنیا کے اندر کوئی پولیٹیکل پریشر بلڈ اپ کرنے کی بات آئی ہے تو وہ پاکستان کی طرف سے آئی ہے. لیکن ان کی تمام ملاقاتوں سے یہ بالکل اخذ نہیں کیا جا سکتا اور نہ کرنا چاہیے کہ پاکستان بالکل ون وے اس پہ جاتے ہوئے سعودی عرب کا شاید ساتھ دے سکے گا, چونکہ اس پوری دنیا کے اندر جو آج کی سیاسی اور اقتصادی صورتحال ہے اس کو پیش نظر رکھتے ہوئے میرے خیال میں پاکستان کا رول بڑا دوستانہ رہے گا دونوں ملکوں کے لیے, کیونکہ یہ کسی طور پہ بھی دونوں ملکوں کے لیے سوٹ نہیں کرتی کہ آج کی اس دنیا میں جہاں پہ معاشی طور پر بڑی بڑی جنگوں کا سامنا ہے, معاشی جو امپیکٹ آ رہے ہیں سامنے, امپیکٹ کیے جا رہے ہیں جس طرح پاکستان نے کیے ہیں, تو میرے خیال میں پاکستان کا جو کردار ہے اس کے اندر ایک پل کے طور پہ رہے گا تاکہ دونوں ملکوں کے اندر صورتحال زیادہ خرابی کی طرف نہ جائے.
ٹھیک.
اور ہمیشہ چونکہ جب بھی پاکستان کے لیے اگر دوسری طرف دیکھا جائے کوئی مشکل وقت آیا ہے تو سعودی عرب نے ہمیشہ مدد کی ہے, لیکن میں یہ کہنا چاہ رہا ہوں کہ اس سے بالکل یہ آخر نہ کیا جائے کہ پاکستان بالکل آؤٹ آف ویج جاتے ہوئے.
لیکن ایک یہ دونوں چاہے ہم یہ 34 ممالک کے اتحاد کی بات کریں یا پھر ایران سعودیہ کشیدگی کے حوالے سے بات کریں, دونوں موضوع پہ پاکستان کی پالیسی جو ہے وہ واضح نہیں ہے. کیا ان سعودی عرب کی جانب سے ان اعلیٰ سطحی دوروں کے بعد کچھ واضح ہوا ہے؟ اس اتحاد میں پاکستان کا رول جو ہے وہ کیا ہوگا, وہ شامل ہے یا نہیں ہے, اور ایران سعودی کشیدگی کے حوالے سے پاکستان کی پالیسی کیا ہے؟
اچھا, میں آپ کو بالکل واضح طور پہ بتانا چاہتا ہوں کہ پاکستان نے جو اپنی خارجہ پالیسی بنانی ہے, بالخصوص ان دونوں ممالک کے تعلقات کے حوالے سے, اس میں واضح کرنے یا نہ کرنے کا سوال ہی پیدا نہیں ہوتا, اور نہ ہی سچویشن ابھی تک اس صورت حال پہ پہنچی ہے کہ پاکستان بالکل کارنر ہوتے ہوئے یا کسی ملک کو کرتے ہوئے کوئی واضح فیصلہ لے. پالیسی ہماری بالکل کلیئر کٹ ہے, سب کے سامنے ہے کہ ہم یہ چاہتے ہیں کہ دونوں ملک کے تعلقات بہتر رہیں اور اس نہج پہ نہ پہنچیں کہ خدا نہ خواستہ کوئی آخری قدم اٹھانا پڑے. اس لیے پاکستان سے اگر یہ بار بار بڑا عجیب و غریب سوال ہے جو میڈیا پہ بھی لوگ کیا کرتے ہیں کہ جی پاکستان کو ایک فائنل فیصلہ کرنا چاہیے, میرا نہیں خیال پوری دنیا میں نہ ہی کبھی سفارتکاری کے یہ اصول ہے کہ آپ کو فیصلہ کرتے ہوئے ایک دم سے فیصلہ کرنے کے ایران کا ساتھ دینا یا سعودی عرب کا. پاکستان ایک ایٹمی طاقت ہے, ایک بڑا ملک ہے, دونوں ممالک کے ساتھ اچھے ریلیشن ہیں. پاکستان کا کردار یہی ہونا چاہیے جو کیا جا رہا ہے کہ سچویشن کو کول ڈاؤن کیا جائے اور جو غلط فہمی دونوں ممالک کے درمیان پیدا ہوئی ہے اس کو کسی طرح ختم کرنے کی کوشش کی جائے, نہ کہ ابھی تک صورتحال چونکہ واضح نہیں اور پاکستان کو ایسا سانس ملے جو ابھی تک نہ خود سعودی عرب نے لیا ہے نہ اسے اور کسی عرب ملکوں نے لیا ہے. سو مشرق وسطی کی صورتحال کو مد نظر رکھتے ہوئے پاکستان کا جو سانس ہے یہ بالکل ٹھیک ہے اور پاکستان انشاءاللہ اسی پہ رہے گا. ہاں, جو سعودی عرب کے سفیر آئے ہیں ان کے وزیر دفاع بھی آ کے ملے ہیں, وہ ہمیشہ آتے ہیں جب بھی اس قسم کی صورتحال ہوتی ہے. پاکستان چونکہ ایک الائی بھی رہا ہے ان کا کسی نہ کسی شکل میں, تو میرے خیال میں ان کا ملنا کوئی چمبے کی بات نہیں ہے, لیکن پاکستان اپنا کردار ایک بڑے ملک کے ہونے کے, ایک عالمی طاقت ہونے کی, ایک بڑھتی ہوئی ابھرتی ہوئی معاشی طاقت کے ہونے کے ناطے پاکستان اپنا کردار دونوں ملکوں کے لیے بڑا پازیٹیو پلے کرے گا.
اوکے, ہمارے ساتھ رہیے میاں نصیر صاحب, بہت شکریہ آپ کا. ظفر ہلالی صاحب, آپ بتائیے گا یہ موجودہ جو صورتحال ہے, دو جو اہم امور ہیں, 34 جو کنٹریز ہیں ان کے اتحاد کی دہشت گردی کے خلاف, اور اس میں پاکستان کے کردار کی جب ہم بات کرتے ہیں وہ واضح نہیں ہے, ایران سعودیہ کشیدگی کے حوالے سے پاکستان کی جو پالیسی ہے وہ بھی ان اہم دوروں کے باوجود بھی کچھ زیادہ ہمیں کلیئر نظر نہیں آ رہی ہے. آپ کس طرح دیکھتے ہیں اور پاکستان کا کیا کردار کیا ہونا چاہیے موجودہ صورتحال میں؟
دیکھیے, میں یہ سمجھ نہیں آ رہی ہے کہ یہ ہمارے سعودی بھائی جو ہیں وہ کیا چاہتے ہیں. انہوں نے پہلے شروع سے کہا تھا کہ پاکستان کی امداد چاہتی ہیں, کس چیز پہ؟ یمن میں وہ تو ہو ہی نہیں سکتا. آپ کسی اور ملک پہ اگر جنگ مسلط کرتے ہیں تو پاکستان کیا کرے گا؟ میں نے کہ آپ سمجھتے ہیں کہ پاکستان آپ کے ساتھ مل کے یمن میں جنگ کریں؟ ہم نے ان کو کہہ دیا یہ ہو نہیں سکتا اور نہیں ہوا. اب یہ کیا چاہتے ہیں کہ ہم اپنے فوج کو سیریا بھیجیں ان کی جنگ لڑنے کے لیے؟ کیا ہم ان کے ہمارے فوج سعودی عربیہ کو پروٹیکٹ کریں؟ ہاں, بڑی اچھی بات ہے, ہم ان کو پروٹیکٹ کرنا چاہتے ہیں, مگر مجھے آپ یہ بتائیں کون ان کو اٹیک کر رہا ہے؟ اٹیک کدھر سے آ رہی ہے؟ ایران اٹیک کر رہا ہے ان کو. تو مجھے سمجھ نہیں آ رہی ہے کہ یہ جو دوڑ بھاگ ہو رہی ہے اور پاکستان کو وہ کہہ رہے ہیں کہ ہمارے ساتھ 34 ملک.
لیکن ظفر ہلالی صاحب, سعودی عرب تو مطالبات کرے گا, وہ مانگے گا بہت کچھ پاکستان سے, لیکن پاکستان کا کیا کردار ہونا چاہیے؟
کچھ نہیں ہونے, جو سیدھی سادھی بات ہے جی, ہم کچھ دخل دینا ہی نہیں چاہتے ہیں ان باتوں میں. یہ 1600 سال کا ایک جنگ چل رہا ہے, ہمیں اس میں کیوں وہ مبتلا کرنا چاہتے ہیں؟ میں تو مجھے تو سمجھ نہیں آ رہی ہے, وہ اب تک یہ جنگ لڑ کیوں رہے ہیں شیعہ سنی کا؟ اس سے کیا ہو رہا ہے؟ کیا امہ کی بہتری ہو رہی ہے؟ بالکل نہیں. میں تو سمجھ ہی نہیں سکتا کہ ان کا پالیسی کیا ہے. ادھر دو وزٹس ہوئے ہیں, اگر وہ چاہتے ہیں ٹیررسٹ اینٹی ٹیررزم, ہاں ہم تیار ہیں. ٹریننگ چاہتے ہیں, ہاں ہم تیار ہیں. مگر اگر وہ سمجھتے ہیں ہم ان کے جا کے جنگ لڑیں گے یا یمن میں یا سیریا میں, وہ بالکل نہیں. اور ان کو کوئی اٹیک نہیں کر رہا ہے اس وقت, تو ہمیں میں مجھے سمجھ نہیں آ رہی ہے کہ وہ کیا چاہتے ہیں.
اوکے, بہت شکریہ ظفر ہلالی صاحب، آپ نے ہمیں ٹائم دیا، اس پہ ہم نے بات کرنی تھی تفصیل میں، لیکن پہلا سیگمنٹ جو ہے اس پہ زیادہ ٹائم لگا، آئندہ اس موضوع پہ آپ سے بات کریں گے ڈیٹیل میں۔ علی اکبر مرزا صاحب، یہ جو ہمیں کشیدگی نظر آ رہی ہے ایران اور سعودی عرب کے درمیان، مختصراً بتائیے گا کہ اس کے داعش کے خلاف جو لڑائی ہو رہی ہے اور سیریا جو پیس پروسیس کی بات کی جا رہی ہے، 26 جنوری کو ایک میٹنگ جو ہے وہ بھی ہونی ہے اس حوالے سے جنیوا میں، اس پہ اس کے کیا اثرات پڑ رہے ہیں؟
دیکھیں، مجھے خوشی ہوئی ظفر ہلالی صاحب کی بات سن کر، انہوں نے بڑے اچھے سوال اٹھائے، اور اس سے پہلے مسلم لیگ کے جو صاحب تھے
میاں نصیر صاحب، جی
بتایا کہ جی سعودی عرب سے ہمارے بڑے اچھے تعلقات رہے ہیں، تو میں یہ ذرا ریمائنڈ کرتا چلوں لوگوں کو کہ جیوگرافی کی بڑی امپورٹنس ہوتی ہے کسی بھی دو ملک کے تعلقات میں۔ ایران ہمارا سرحدی ملک ہے، برابر میں ہے، اور ایران وہ ملک ہے جس نے سب سے پہلے پاکستان کو تسلیم کیا تھا 1947 میں، اور اس کے علاوہ 1965 کی جنگ میں بھی ایران نے ساتھ دیا ہے۔ تو ہمیں یہ یک طرفہ بات نہیں کرنی چاہیے کہ سعودی عرب نے ہمارا ہمیشہ ساتھ دیا، دونوں ملکوں نے ساتھ دیا ہے۔ ہمیں بیلنس بات کرنی ہوگی کہ سعودی عرب نے بھی ہمارا ساتھ دیا ہے اور ایران نے بھی ہمارا ساتھ دیا ہے، حقائق کو بالکل سب کے سامنے صحیح طریقے سے پیش کرنا ہوگا۔ دوسری چیز یہ ہے کہ جیسا کہ ظفر صاحب نے کہا کہ آخر سعودی عرب کی ڈیمانڈ کیا ہے، ہمیں اس سارے مسئلے میں بالکل نیوٹرل رہ کے ایک بہت ہی نیوٹرل کردار ادا کرنا چاہیے کہ دونوں ملکوں کے درمیان یہ کشیدگی کو ختم کی جائے، اور اگر کوئی بھی ملک چاہے وہ ایران ہو یا سعودی عرب یہ کہتا ہے کہ جی آپ آ کے ہماری جنگ میں شریک ہوں اور ہمارے مخالف کو ماریں، تو ہمیں اس کے سلسلے میں ہمارا ایک ہی جواب ہونا چاہیے، وہ یہ کہ تھینک یو بٹ نو تھینک یو، وی آر ناٹ گوئنگ ٹو بی پارٹ آف دس نان سینس۔ اوکے، میں بڑا کشیدگی کی صورتحال ہے، جس ملک میں بھی جنگ ہوئی ہے جہاں پر بھی یہ فرقہ واریت کے انداز میں اور خامخواہ حکومتوں کو بدلنے کے لیے کوئی بھی بیرونی مداخلت ہوئی ہے، چاہے وہ عراق میں ہوئی، چاہے سیریا میں ہوئی، چاہے یمن میں ہو رہی ہے، اس کا کوئی فائدہ نہیں ہوا، تینوں ملک تباہ ہو گئے اور اس کے پورے خطے پہ اور تمام اسلامی ملک اور پوری دنیا پہ اس کے اثرات پڑ رہے ہیں اور اس سے دہشت گردی بڑھ ہی رہی ہے۔ اسلام میں کہیں بھی بادشاہت کی اجازت نہیں ہے، لہٰذا یہ کہنا کہ ہم سعودی عرب کی حکومت کی مدد کر کے اسلام کی کوئی خدمت کر رہے ہیں، ایسا غلط، ایسا نہیں ہے، یہ اقتدار کی جنگ ہے۔ سعودی حکمران اپنے اقتدار کو بچانا چاہتے ہیں، وہاں کے عوام میں 15-20% کے قریب شیعہ ہے، 15-20% کے قریب وہ سنی ہے جو وہابی نقطہ نظر پہ بلیو نہیں کرتے، اور وہ بھی سعودی حکومت میں، سعودی عرب میں بادشاہت کو نہیں پسند کرتے۔ بادشاہت ایک قانون کی حکومت، ایک خاندان کی وہاں اتنے سالوں سے شامل ہے، وہاں کے عوام کو کوئی حقوق نہیں ہے، عورتوں کو گاڑی چلانے کی اجازت نہیں ہے، عورتیں باہر نہیں نکلتی، عورتوں کے حقوق
جی ہیومن رائٹس کے حوالے سے بہت ایشوز ہیں، لیکن یہی ایشوز جو ہیں دوسری جانب ایران میں بھی ہمیں نظر آتے ہیں۔ بہت شکریہ علی اکبر مرزا صاحب، ٹائم بالکل ختم ہو چکا ہے، بہت شکریہ، پھر ہماری دعا ہے کہ آپ الیکشن جیت لیں اور پھر کوشش کریں گے کہ اس کے بعد ہم، یعنی 6 ماہ بعد آپ دوبارہ ہمارے جو مختلف ڈسکشن ہیں اس میں شرکت کر سکیں، ہمیں ٹائم دے سکیں۔ میاں نصیر صاحب، آپ ہمارے ساتھ رہیے، ہم کوشش کر رہے ہیں کہ ڈاکٹر سید عالم مسعود خیبر پختونخوا سے ہمیں جوائن کریں، سجاد ترین بی این پی اختر مینگل گروپ کے ترجمان جو ہیں وہ اس وقت ہمارے ساتھ ہیں، اور اس وقت ہم بات کرنا چاہیں گے پاک چائنا کوریڈور کے حوالے سے، مختلف سیاسی جماعتوں کے جو تحفظات ہیں اس حوالے سے، کل ایک آل پارٹیز کانفرنس جو ہے وہ بھی ہوئی ہے، اس پہ بھی ہم بات کریں گے۔ سب سے پہلے ہم چلتے ہیں ساجد ترین صاحب، یہ بتائیے گا کہ آپ کی جو جماعت ہے بی این پی مینگل گروپ، آپ لوگوں کے تحفظات کیا ہیں اس کوریڈور کے حوالے سے، آپ لوگ کیا چاہتے ہیں؟
دیکھیں جی محترمہ، اس پہ ہماری پارٹی کے نہیں بلکہ بلوچستان کے اکثرتی عوام کا اس پہ تحفظات یہی ہے کہ فیڈریشن نے یا مرکزی گورنمنٹ نے ان تمام ایکٹیویٹیز میں صوبے کو بائی پاس کر رکھا ہے اور اندھیرے میں رکھا ہے، ٹرانسپیرنسی نہیں ہے ان تمام ایشوز کے اوپر کہ اتنی بڑی ایکٹیویٹیز پاک چائنا کاروبار کے حوالے سے ہو رہی ہے، اور اس کا مین بنیاد جو ہے وہ آپ کا گوادر ہے، لیکن گوادر کے لوگوں کو، بلوچستان کے لوگوں کو اس حوالے سے اطمینان نہیں لیا گیا، और जो कहा जा रहा है कि इतनी बड़ी एक्टिविटीज होने जा रही है जिसमें एक बहुत बड़ी आबादी जो है वो शिफ्ट हो जाएगी ग्वादर में, तो ग्वादर के लोगों को जो गुज़िश्ता 1700 सालों से पसमानदा रखा गया किया गया डेवलपमेंट में, एजुकेशन में, जिंदगी के तमाम शोबों में, वहाँ पे स्किल्ड लोगों की कमी है, तो ये इतनी कम आबादी के ऊपर जब इतनी बड़ी उसको तोड़पा जाएगा, जब उसको कंस्टिट्यूशनली कोई आईनी प्रोटेक्शन न हो, तो वो लोग जो है वह महसूस कर रहे हैं कि इससे हमें दूसरे फायदे तो नहीं मिलेंगे, ये मिलेगा कि हमारी अक्सरियत जो है वो अक्लियत में तब्दील हो जाएगी हमारी सकाफत।
तो आपके ये जो तहफ़ुज़ात हैं कल कॉन्फ्रेंस में ये कहाँ तक दूर हुए हैं, कितने आप मुतमईन हैं कल के कॉन्फ्रेंस से?
ये कल की कॉन्फ्रेंस तो ये थी कि हमारी पार्टी जमात की जानिब से बुलाई गई थी कि जो पाकिस्तान के तमाम पॉलिटिकल पार्टीज को हमने इन्वाइट किया था, इंटेलेक्चुअल्स को इसमें इन्वाइट किया गया था और सोशल तंजीमों के नुमाइंदों को, उसमें उकमरान जमात के भी दो तीन मिनिस्टर साहिबान और दूसरे इसके मुख्तलिफ लीडर से वो आए थे, उसमें ये तमाम चीजें रखी गई। एक तशवीश तो यह है कि मैंने जो आपके वहाँ पे आबादी को अखिलत में तब्दील होने की जो शिकायत है या खदशात है इस हवाले से थी, और दूसरी ये कि इस रूट को जिस रास्ते से ले जा रहा है ये इस वक्त तमाम एक्टिविटीज जो है ये पंजाब के अंदर हो रही है, जो इन्वेस्टमेंट है वो तमाम जो है पंजाब के अंदर हो रही है, बाकी सिर्फ और सिर्फ हमें एक सड़क के तौर पर इस्तेमाल करेंगे और वहां जाके ग्वादर को ये कनेक्ट करेंगे।
ओके, यानी आप जो गुफ्तगु कर रहे हैं इससे ये लग रहा है कि आपके जो तहफ़ुज़ात हैं वो कल के कॉन्फ्रेंस में दूर नहीं हुए। डॉक्टर सैयद आलम महसूद साहब, आपकी जानिब हम आना चाहेंगे, माजरत खां हैं, पहले इस सेगमेंट को हमने शुरू करना था लेकिन कुछ टाइम हमें लगा, आइंदा हम सामीन को बताते चलें कि बुध के रोज़ एक घंटे का प्रोग्राम हम इस पे करेंगे, लेकिन आप इस वक्त डॉक्टर सैयद आलम महसूद साहब हमें मुख्तसरन बताइएगा कि शुरू में इस कॉरिडोर का जब ऐलान हुआ तो तमाम सियासी जमातों ने इसका खैर मकदम किया, बड़ी खुशियाँ जो हैं वो मनाई जा रही थी, ये कॉरिडोर मुतनाज़ कब और किस तरह बना?
बहुत बहुत शुक्रिया जी, इसका मुख्तसर जवाब ये है कि कॉरिडोर के हक में सब हैं, इस कॉरिडोर का मुखालिफ कोई नहीं है। इसका वाकई आप सही कह रही हैं कि इत्तेफाक राय हुआ था और बहुत खुशियां लोगों ने मनाई थी। मुतनाज़ तब हुआ जब बजट आया, जब इसके नक्शे आए, जब कॉरिडोर का बजट आया। देखें नक्शे में अब एक हफ्ता हुआ है, एक और नक्शा जारी किया, वरना अभी तक इसमें मगरबी रूट ही नहीं था। वफाकी बजट में 185 अरब रुपए मोटरवे के लिए रखे हैं, एक रुपया मगरबी रूट के लिए नहीं है। कॉरिडोर के 359.4 अरब रुपयों में से एक रुपया मगरबी रूट के लिए नहीं है। ग्वादर के लिए अलावा ये पूरे बलूचिस्तान के लिए एक पैसा नहीं है, तो ये इसलिए मतनाजा हुआ। और इसके जो कंपोनेंट्स हैं, LNG ट्रांसमिशन लाइन्स, एनर्जी प्रोजेक्ट्स, जो बिजली के मनसूबे हैं, ये तमाम एक खास रूट पर है, इसलिए ये तनाजा खड़ा हुआ कि उसके
ओके। ये यहाँ आपको रोकना चाहूँगी क्योंकि टाइम बिल्कुल कम है और बुध के रोज़ इंशाल्लाह हम डिटेल में इस मौजू पे आपको दोबारा मधु करेंगे। मियाँ नसीर अहमद साहब, आपने BNP के तर्जुमान को भी सुना और खैबर पख्तूनख्वा से डॉक्टर सैयद आलम महसूद साहब को भी सुना, क्या कहना चाहेंगे आप?
जी शनाज, मैंने ये बात सुनी और बड़ी अफसोस की बात यह है कि आज से तकरीबन कुछ चंद महीने पहले 2015 के अंदर मियां नवाशी साहब ने APC जब मीटिंग बुलाई थी CPAC के हवाले से, जिसमें सब ने इसकी तायीद भी की और मगरबी रूट के हवाले से,
लेकिन कहा जा रहा है कि उसमें वजीर आजम साहब ने मगरबी राउट के हवाले से जो वादे किए थे उस पे अमल दरामद नहीं हो रहा।
मैं आपको बताता चलूं, मशरकी रूट के लिए मैं एक हुकूमती अरकान रुकन होने के नाते से बता रहा हूँ कि मशरकी रूट के लिए एक सिंगल पैनी भी नहीं रखी, पर आपने देखा है कि ज़ोब के अंदर मियां नवाशी साहब ने मगरबी रूट का इफ्तिताह किया है। ये तो नेट के ऊपर और सोशल मीडिया पे अब खुद लोगों ने कोई मशरकी रूट की बनाई है और उस पर बात हो रही है। और तीसरी बात मैं ये भी बताना चाहूँ कि हमें खुदा के लिए ये रूट जो बन रहा है इकोनॉमिक रूट, ये PMLN का नहीं, ये पाकिस्तान का रूट है। और यहाँ पे अगर आप इस तरह के इतराज़ करें कि अक्सरियत जो अकलियत में बदल जाएगी, अकलियत को क्या होगा, तो फिर कराची से सारे महाजन निकालने पड़ेंगे, पिशावर से आपको सारे دوسری جو برادریوں کے اور پاکستان سے آئے ہوئے لوگ ان کو نکالنا پڑے گا, اس طرح پنجاب سے جو امرتسر سے ان کو نکالنا پڑے گا. یہ کس قسم کا لاجک ہے کہ جی اب وہاں پہ کام کرنے سے لوگ باہر باہر سے آئیں گے تو وہاں پہ جو اکثریت ہے وہ اقلیت میں بدل جائے گی. بھائی بات یہاں پر ڈیولپمنٹ کی ہو رہی ہے, پاکستان کی ڈیولپمنٹ کی بات ہو رہی ہے. میں یہ سمجھتا ہوں کہ اس منصوبے کے حوالے سے پہلے دن سے جب انڈیا نے باقاعدہ اپنے ونگ بنائے تھے اس منصوبے کو متنازعہ کرنے کے لیے, اور میرا یہ خیال ہے کہ تمام سیاسی جماعتوں کو خوش کے ناخن لینے چاہیے اور اس کو متنازعہ نہیں بنانا چاہیے. یہ تمام صوبوں
لیکن ان کے تحفظات اگر غلط ہیں اس کو غلط ثابت کرنا وہ آپ کا کام ہے, آپ کی جماعت کا کام ہے. آئندہ اس موضوع پہ آپ سے بات ہوگی. اور سامعین اس کے ساتھ ہی پروگرام کا ٹائم بالکل ختم ہو چکا ہے. وائس آف امریکہ واشنگٹن کے اسٹوڈیو سے شہناز نفیس کو آئندہ پروگرام تک اجازت دیجیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.